आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन पुरानो नियमको पहिलो राजा अनि त्यसको 19 र 20 अध्यायबाट देख्न गइरहेका छौं। 19 अध्यायमा हामी मुख्य कुरा देख्छौं, एलिया अम्लिसोको झाडी मुनि लुकेर बसेका छन्। आहाबले इजेबेललाई एलियाले बालका सबै अगमवक्ताहरूलाई मारेको खबर सुनाइयो। जब तिनले यो कुरा सुनिन्, तिनले एलियालाई मार्न प्रण गरिन्। अनि हामी देख्छौं कि एलिया धेरै डराए र बर्सेबामा भागे। त्यहाँबाट पनि आफ्नो सेवकलाई छोडेर एक दिनको बाटो उजाड स्थानतिर मरूस्थलतिर आफ्नो ज्यानलाई भगाउनलाई अगाडि निरन्तर आफ्नो यात्रा जारी राखे र त्यहाँ अम्लिसोको एउटा झाडीमा घस्रिँदै घुसे, जहाँ तिनले आफ्नो मृत्युको प्रार्थना गरे। एलिया निश्चय नै उत्तेजित उग्र थकावट अर्थात समापनबाट पीड़ित भइरहेका थिए। यसलाई अंग्रेजीमा भनिन्छ नर्भस एक्जसन। तिनी मनोवैज्ञानिक तवरले र मानसिक तवरले खाली रित्तु गरिएको छ। त्यस बेला परमेश्वरले उसलाई पौष्टिक र पसिलो भोजन र पर्याप्त आराम र निन्द्रा दिनुहुन्छ। त्यसपछि उहाँले तिनलाई आफ्नो सामर्थ्यको प्रदर्शन गरिदिनुहुन्छ। भयंकर प्रचण्ड बतास, भूकम्प र आगो, एलियाले यी सबैलाई प्रेम गर्छन्। त्यसपछि सानो मधुर आवाज आउँछ। यद्यपि त्यो एलियाको व्यक्तित्वको विपरीतको कुरा भए तापनि परमेश्वर सानो मधुर आवाजमा हुनुहुन्छ। उहाँले तिनलाई जोखिम र क्रियाको दृश्यतिर पठाउनुहुन्छ। बाटोमा जाँदै जाँदै एलियाले एलिसालाई आफ्नो उत्तराधिकारी हुनलाई बोलावट गर्छन्। त सबभन्दा पहिलो राजा 19 अध्यायमा हामी देख्नेछौ एलिया इजेबेलदेखि डराएर भाग्छन्। यो कुराको विश्वास गर्न कठिन छ कि एलिया उही व्यक्ति हुन् जसले कार्मेल पर्वतको डाँडामा बालका 450 अगमवक्ताहरूलाई मारेथे। तिनी बिल्कुलै अर्कै बेगलै मानिस देखिन्छन्। तर मित्र, उसको त्यस्तो अवस्थाको लागि त्यहाँ स्पष्टीकरण छ। पहिलो राजा 19 अध्याय 1-3 पदमा भनिएको छ, अब एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले इजेबेललाई सुनाइदिए। यसकारण इजेबेलले एलिया कहाँ यसो भनेर एउटा समाचार वाहक पठाइन्, त्यसरी नै भोलि यही बेलासम्म तेरो प्राण पनि मैले लिन भने देवताहरूले मलाई त्यस्तो वा त्यो भन्दा बढी ज्यादा व्यवहार गरून्। एलिया डराए र आफ्नो प्राण बचाउनलाई भागे। जब तिनी यहुदाको बेर्सेबामा पुगे, तब तिनले आफ्नो चाकरलाई त्यही छाडे। मित्र, यो नै धम्कीको सन्देश इजेबेलले एलियालाई पठाइन्। तिनी आफ्नो राष्ट्रका झुट्टा धर्म र झुट्टा पूजाको विरूद्ध सार्वजनिक रूपमा खड़ा भएथे र तिनले साहसपूर्वक त्यो काम गरे, 450 बालका अगमवक्ताहरूलाई मारेर। यसले उसको साहस निडरताको जताउँछ। तर अहिले आएर उसले केही अनौठो काम गरे। जब इजेबेलबाट आफूलाई माने धम्कीको सन्देश सुने, सिमोन पत्रुस जब उसले आफ्नो आँखा प्रभुबाट हटाए र चारैतिरका छालहरू रूपी समस्याहरू हेरे, तब समुद्रमा तिनी डुब्न आरम्भ गरे। त्यस्तै गरी एलियाले आफ्नो साहसको गुमाए, तिनी भाग्न शुरू गरे। तिनी सबभन्दा पहिले बेर्सेबामा गए, जुन दक्षिणतिर पर्दछ। अनि मित्र, त्यस व्यक्तिलाई त्यो कुरा सोध्नुहोस् जो त्यहाँ गएका छन्। यो उजाड स्थान हो, मरुस्थल हो। जो कुनै व्यक्तिले बेर्सेबासम्म भाग्न सक्छ, त्यसले सोच्न सक्छ कि उनी वा तिनी उत्तरी राज्यको शासनबाट सुरक्षित छन्। तर जब एलिया त्यस स्थानमा पुगे, उसको सेवकलाई त्यही छोडेर आफ्नो यात्रा अर्को अगाडि एक दिनको बाटो गरी उजाड स्थान मरुस्थलतिर गए। चार पदमा भनिएको छ, र आफूलाई मरूभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाडीमा आइपुगे र त्यसमुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, हे परम प्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसके। म त मेरा पिता पुर्खाहरू भन्दा असल छैन। तपाईँले यो कुराको मान लिनै पर्छ कि यो त्यस मानिसको निम्ति बिल्कुल परिवर्तनको कुरा छ, जो कार्मेल पर्वतको डाँडामा उभिएर बालका अगमवक्ताहरूलाई चुनौती दिएका थिए। अहिले तिनी एक स्त्री इजेबेलबाट छिपेर त्यस मुलुकको अर्को पल्लो छेउको टाढाको दूरीमा रहेको उजाड स्थान मरुस्थलमा अम्लिसोको बारीमा मृत्युको कामना गरिरहेका छन्, प्रार्थना गरिरहेका छन्। आहाबले उसलाई गिरफ्तार गर्ने वा मार्ने कुनै प्रयत्न गरेनन्। तर इजेबेलले एलियालाई घृणा गर्थे र तिनले उसलाई बाँच्न दिने छैन। म सोच्दछु कि हामीले यो कुराको ध्यान दिन आवश्यक छ। जब तिनी वेदीको अगाडि उभिएर परमेश्वरलाई प्रार्थना गर्दा स्वर्गीयबाट आगो झर्दा एलिया मानसिक आघातद्वारा पीड़ित भएका थिए। त्यसपछि हामी देख्छौ बालका अगमवक्ताहरूको हत्या गरिएको थियो। त्यसपछि त्यहाँ भयानक वर्षाको आँधी आएथ्यो, जुन एलियाको निम्ति महान विजय थियो। जब आहाब गएर यी सबै कुरा इजिबेललाई आफ्नो पत्नीलाई बताए, जुन कुराले स्थान लिएथ्यो वा जुन कुरा घटेथ्यो, इजिबेलले तपाईँलाई थाहा छ के गरी एलियालाई यो भन्दै खबर पठाए, म तलाई पनि नमारी छोड्दिन। मित्र, तिनी बाइबलमा सबभन्दा दुष्ट स्त्री हुन्। एलियाले आफ्नो आँखा परमप्रभुबाट हटाए र त्यस स्थानतिर भागे जुन अति नै टाढाको दूरी थियो। तिनी पहिले बेर्सेबामा पुगे, त्यहाँबाट तिनी निरन्तर अगाडि गए। अन्तिममा तिनको वा तिनले सोचे कि अब तिनी पहुँचबाट बाहिर थिए। मित्र, म भनौं, जब तिनी अम्लिसोको झाडीमा घुसी गएर आफ्नो मृत्युको प्रार्थना गरे, मलाई तिनको स्थिति हेरेर शरम लाग्यो। मलाई निश्चयता छ कि केही भक्त आत्मिक टोपल्ने क्रिश्चियनहरूले एलियालाई असल राम्रो लेक्चर दिने थिए कि उसको त्यस किसिमको परिस्थितिमा कसरी खुशी आनन्दित हुनु र आशीर्वादी वा आशावादी हुनु। अनि तिनीहरूले उसलाई रोमी 8 अध्यायको 28 पदको कथनलाई भन्ने थिए कि परमेश्वरको जनको निम्ति सबै कुरा मिलेर भलाइको निम्ति काम गर्दछ। अमित्र, म तपाईँलाई भन्छु कि मलाई लाग्दैन कि जब तिनी अम्लिसोको बारीमा थिए त्यस बेला उसलाई खुशी पार्न तपाईँ सक्नुहुने थियो। उसको त्यस किसिमको व्यवहारको निम्ति म केही विचारहरू दिन चाहन्छु। त्यहाँ मनोवैज्ञानिक कारण थियो। उसले अत्याधिक ज्यादा काम गरेको थियो। तिनी ज्यादै थाकेको थियो। तिनी ज्यादै चिन्तित थिए। तिनी शारीरिक रूपमा अति नै थकित भएका थिए। म सोच्दछु कि कार्मेल पर्वतमा त्यो अनुभवपछि आफ्नो पद चिन्हहरूमा मन्द हुन सके। त्यस किसिमको भयानक विरोधको सामने परमेश्वरको निम्ति, परमप्रभुको निम्ति साहसी अडानको कठिन श्रम साध्य कामपछि तिनी थकित भएथे। मित्र, सेविकाईको पाप रूपियाँ पैसा होइन, यद्यपि धेरै मानिसहरू यो पाप हो भनी सोचे पनि। अभाग्यवश त्यहाँ केही प्रचारकहरू छन् जो धार्मिक व्यापारको सञ्चालन गरिरहेका छन्, तर पैसा प्राय जसो प्रचारकहरूको सँग समस्याको कुरा होइन। मेरो एकजना आत्मिक पिताले सेविकाईमा प्रवेश हुनुभन्दा पहिले सेविकाईको तीन पापहरूको बारेमा चेतावनी दिनुभएको थियो, घमण्ड, पटै लाग्दो निराश र अल्छिपन, प्राइड, बिङ बोरिङ एण्ड लेजिनेस। म यो कुरामा विश्वस्त छु कि कोही मानिसहरू कहिले पनि अम्लिसोको झाडीमा घुस्न जाने छैनन्। तपाईँलाई थाहा छ किन? तिनीहरू अति नै धेरै अल्छी छन्। यद्यपि त्यहाँ बालको सामने नझुक्ने 7,000 परमेश्वरको जनहरू भए तापनि तिनीहरू अम्लिसोको झाडीमा थिएनन्। तिनीहरू पर्वतहरूका ओडारहरू हुँदो छिपेका थिए। तिनीहरू कहिले पनि कार्मेल पर्वतको शिखरमा खड़ा हुन सकेनन् र तिनीहरूले स्वर्गीयबाट आगो खसेको पनि देखेनन्। एलिया एक्लै उभिथे। तिनी आफ्नो शारीरिक शक्तिको खर्चालु गर्ने व्यक्ति थिए। मलाई निश्चय छ कि केही प्रिय परमेश्वरका जन उसको कानमा सुटुक्क भन्ने थिए होला, तिमी अति नै धेरै काम गरिरहेका छौ, आराम तरिकाले गर। मित्र, एलिया कहिले पनि इजेबलबाट भाग्ने थिएनन् यदि तिनी नथाकेको भए। म सोच्दछु कि आज हामीलाई त्यस्ता मानिसहरूको आवश्यक छ जो परमेश्वरको लागि काम गर्न इच्छुक छन्। म मानिसले यो कुरा गरेको धेरै सुन्ने गर्छु, फलना फलनालाई त सेवामा समर्पण गरिएको छ, तर मित्र, तिनी परमेश्वरको काममा अल्छी र लापरवाह छन्। तर यो एलियाको बारेमा कहिले भन्न सकिँदैन। तिनी अम्लिसोको झाडीमा यस कारणले थिए किनभने तिनी थाकेका थिए, अनि त्यस परिस्थितिमा मनोवैज्ञानिक कारण पनि समावेश भएको छ। मित्र, हामी रहेको दिन उग्र मानसिक चाप र तनावको दिन, नैराश्यको दिन, बाँझोपन, निर्जीवता, निरुत्साह, निराश, उदास र विषादको दिन हो। सम्भव तपाईँले एलियालाई अबुझाइ गर्नुभएको होला। तिनी कठोर, उग्र, अपरिकृष्ट व्यक्ति थिए, तर त्यस कठोर, उग्र र अपरिकृष्ट बाह्य स्वरूपले भावुक आत्माको लुकायो। तिनलाई आफ्नो मनोभाव वा आवेगद्वारा अधिपत्य गरिएका थिए र तिनी गर्वबाट खिन्नतामा, उदासीमा जान सके। तिनीमा संवेदनशीलता वा भावुकताहरू थिए। उसको स्वभाव भावनात्मक थियो र तिनले भावनात्मक कामहरू गरे। स्त्री सम्भवत परमेश्वरको सृष्टिहरूमध्ये सबभन्दा धेरै कोमल वा संवेदनशील हुन्छन् र स्त्री भावुक वा भावुकतापूर्ण हुन्छन्। स्त्रीसँग पुरूषको भन्दा अझ धेरै संवेदनशीलता वा भावुकता हुन्छ, अनि एलियासँग त्यस किसिमको स्वभाव थियो। अहिले तिनी परमेश्वरसँग आफ्नो ज्यान लिनलाई पुकार गरिरहेका छन्। तिनी खराब स्थितिमा छन्। पाँचदेखि सात पदमा भनिएको छ, तब तिनी त्यही झाडी मुनि ढल्के र भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गीयदूतले तिनलाई छोएर भने, उठेर खाऊ। तिनले यताउता हेरे र आफ्नो टाउको निएर ताता भुङ्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्के। परमप्रभुका स्वर्गीयदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ। एलियालाई आरामको आवश्यक थियो। परमेश्वरले त्यो कुरा जान्नुभयो र उसलाई सुताउनुभयो। एलिया बच्चा जस्तै सुते। तिनलाई केही असल खाना पनि आवश्यक थियो। मलाई लाग्दैन कि तिनले नियमित रूपमा खाना खाएथे। जब तिनी जागे, उसले पाकेको फुलौरो वा रोटी देखे। तपाईँलाई थाहा छ त्यो रोटी कसले पकायो? म विश्वास गर्दछु कि त्यो उही प्रभु येशु हुनुहुन्थ्यो जसले पुनरुत्थानपछि एक बिहान गलिलको किनारमा आफ्ना चेलाहरूको निम्ति पकाए। अनि म विश्वास गर्दछु कि प्रभुले एलियालाई सान्त्वना र उत्साह दिनुभयो र रोटी खुवाउनुभयो। त्यसपछि फेरि आराम गर्न लगाउनुभयो। उहाँले उसलाई दोस्रो पल्ट खुवाउनुभयो र भन्नुभयो, यात्रा तिम्रो निम्ति अति नै लामो छ। अनि यो नै एक कुरा एलियाले सिकेथे। मेरो मित्र, आज तपाईँको निम्ति खुशीको दिन हुन सक्छ। तपाईँ सोच्नुहोला, तपाईँ जीवनको संग्रामको युद्धको लागि पर्याप्त हुनुहुन्छ वा तपाईँ सम्पूर्ण हुनुहुन्छ। तर म तपाईँलाई भन्न चाहन्छु, यो जीवनको यात्रा अति नै लामो छ, महान भयानक छ। तपाईँलाई उद्धारकर्ताको आवश्यकता छ, उहाँको सहायताको आवश्यकता छ। मित्र, एलियालाई पनि सहायताको र सहायकको जरूरी परेको थियो। अगाडि देख्छौ, एलिया होरेब पर्वतमा गए। आठ पदमा भनिएको छ, यसैले तिनी उठेर खानपान गरे, त्यही भोजनको बल पाएर तिनी 40 दिन र 40 रात यात्रा गरेर परमेश्वरको पर्वत होरेबमा पुगे। परमेश्वरद्वारा प्रबन्ध गरिएको खाना खाएर शक्ति पाएर आफ्नो यात्रा अगाडि लगाउन सके वा अगाडि निरन्तर जारी राख्न सके। तिनी हिँड्न सके अगाडि निरन्तर। तिनी होरेब पर्वतमा गए, जुन पर्वतबाट व्यवस्था चाहिँ मोसालाई दिइएको थियो। 9 र 10 पदमा भनिएको छ, तिनी त्यहाँ एउटा ओडारभित्र पसेर त्यहाँ रात बिताए। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, हे एलिया, त यहाँ के गर्दैछस्? तिनले भने, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इसरायलीहरूले तपाईँको करार त्यागेका छन्। तपाईँका वेदीहरू भत्काइदिएका छन्। तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। प्रभु एलियासँग व्यवहार गरिरहनु भएको छ। तिनी ज्यादै नै क्लान्त, व्यग्र, उत्तेजित अवस्थामा थिए। तिनलाई मनोवैज्ञानिक रूपमा सहायताको आवश्यक छ। मलाई सोधिएको थियो कि मनोवैज्ञानिकहरू कहाँ जाने सम्बन्धमा मेरो विचार के छ। म सोच्दछु कि त्यहाँ र त्यस्तो समय आउँछ कुनै व्यक्तिलाई मनोवैज्ञानिकसँग परामर्श लिन आवश्यक हुन्छ। तर हामी प्रायले आफ्नो समस्या समाधान गर्न सक्छौ यदि हामी परम प्रभु या प्रभु येशू कहाँ गएर हरेक कुरा भन्यौं भने। 11 पदमा भनिएको छ, 11 पदमा यस प्रकार लेखिएको छ, परमप्रभुले भन्नुभयो, पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खड़ा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नु भएको छ। तब परमप्रभुको अघि अघि एउटा ठूलो र प्रचण्ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दै आयो। तर बतासमा परमप्रभु हुनुहुन्न थियो। बतास पछि भैंचालो आयो, तर भैंचालोमा परमप्रभु हुनुहुन्न थियो। सबभन्दा पहिले त्यहाँ पहाड़हरू फुटाउँदै चट्टानहरू चिर्दै विशाल बतास आयो। उसले यो मन पराउँथ्यो। त्यसपछि भुइँचालो आयो, उसले यो पनि मन पराउँथ्यो, किनभने तिनी त्यस किसिमका मानिस थिए। 12 पदमा भनिएको छ, भुइँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्न थियो। अनि आगोपछि एउटा मधुरो कानी खुशी आयो। भुइँचालपछि आगो आयो, अनि उसले कर्मेल पर्वतमा आगो झारेको थियो। उसले यो पनि मन पराउँथ्यो। तर एक मिनट पर्खनुहोस्, परमेश्वर त्यस उग्र बतासमा हुनुहुन्न थियो, न उहाँ भुइँचालमा र आगोमै हुनुहुन्थ्यो। आगो आइसकेपछि सानो मधुर आवाज आयो। अनि यदि एलियालाई मन नपर्ने त्यहाँ कुनै कुरा थियो भने त्यो चाहिँ त्यो सानो मधुर आवाज थियो। मलाई निश्चय छ कि एलियासँग यस किसिमको आवाज थिएन, तर उसले सिक्नु परेको थियो कि परमेश्वर शान्त तरिकामा चाल चल्नुहुन्छ। ओ, परमेश्वर त्यस तरिकामा चाल चल्ने तरिका हेर्न कुरा कति महान छ। उहाँले एलियालाई महान पाठ सिकाइरहनु भएको थियो। युद्ध वास्तवमा कार्मेल पर्वतमा स्वर्गीयबाट आगोको वर्षाद्वारा जितिएको थिएन। परमेश्वर आफ्नो चिन्हहरू र आश्चर्यहरू पूरा गर्न रहस्यमय रूपमा चाल चल्नुहुन्छ। परमेश्वर शान्त चालमा चाल लिनुहुन्छ। परमेश्वर साना कुराहरूलाई आफ्नो उद्देश्यहरूको पूरा गर्न प्रयोग गर्नुहुन्छ। अनि त्यही नै एलियाले सिक्नु परेको थियो। 13-14 पदमा भनिएको छ, जब एलियाले त्यो सुने तब तिनले आफ्नो खास्टोले मुख छोपे र बाहिर गएर ओडारको मुखमा उभिए। तब एउटा आवाजले तिनलाई भन्यो, एलिया त यहाँ के गर्दैछस्? तिनले जवाब दिए, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोसिलो भएको छु। इसरायलीहरूले तपाईँको करारलाई त्यागेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्र बाँकी रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। हामी धेरैजना एलिया जस्तै छौं। जब हामी अन्य जातिहरूको बीचमा सतावट, खेदो र निन्दामा रहन्छौं, हामी सोच्दछौं कि प्रभुको जनहरू हामी मात्र हौं। 15-17 पदमा यस प्रकार लेखिएको छ, परमप्रभुले तिनलाई भन्नुभयो, त जुन बाटो आएको छस् त्यही बाटो फर्की गएर दमस्कसको मरूभूमिमा जा। जब त त्यहाँ पुग्छस् तब हजायरलाई आरामको राजा अभिषेक गर। तब निम्सीको छोरो येहूलाई पनि इसरायलको राजा र हाबिल महोलाको साफातको छोरो एलिसालाई त पछि आफ्नो अगमवक्ता अभिषेक गर। हजायलको तरवारबाट उम्कनेलाई येहूले मार्नेछन् र येहूको तरवारबाट उम्कनेलाई एलिसाले मार्नेछन्। मित्र, परमेश्वर एलियालाई भनिरहनु भएको छ, उत्तरतिर जा, मसँग तेरो लागि गर्ने धेरै कामहरू छन्। उसले हजालाई आरामको राजा र यहूलाई इसरायलको राजा हुन अभिषेक गर्नुपर्नेछ। त्यसपछि परमेश्वर एलियालाई उसको उत्तराधिकारी एलिसाको बारेमा पनि भन्नुहुन्छ। 18 पदमा भनिएको छ, तापनि 7,000 जनालाई म इसरायलमा बचाइराख्छु। ती सबैजनाले बालको सामुने आफ्नो घुँडा टेकेका छैनन् र जसका ओठले त्यसलाई चुम्बन गरेका छैनन्। परमेश्वर एलियालाई अहिले स्पष्ट पार्नुहुन्छ कि बालको अगाडि नझुक्ने 7,000 सत्य परमेश्वरका जनहरू पनि छन्। त्यसपछि हामी एलिसाको बोलावटको देख्नेछौं। परमेश्वर अहिले एलियालाई संसारबाट विदा दिन गइरहनु भएको छ र उसले उसको सट्टामा एलिसालाई उठाउन गइरहनु भएको छ। 19-21 पदमा भनिएको छ, यसैले एलिया त्यहाँबाट गए र सपातको छोरा एलिसालाई भेटाए। तिनी 12 हल गोरुहरूको साथमा खेत जोतिरहेका थिए। तिनी चाहिँ तीमध्ये 12 हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनीमाथि ओढाइदिए। तब एलिसाले आफ्ना गोरुहरू छोडेर एलियाको पछि पछि दगुरे र भने, कृपा गरी मलाई आफ्नो बाबु र आमालाई चुम्बन गरेर विदा हुन दिनुहोस्, त्यसपछि म तपाईँको पछि लाग्नेछु। एलियाले जवाब दिए, जाऊ, मैले तिमीलाई के गरेको छु र। तब एलिसाले एलियालाई छोडेर गए। तिनले आफ्नो एक हल गोरु लिएर मारे। तिनले हलोका काठहरू जलाएर मासु पकाए र मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि तिनी एलियाको पछि लागे र तिनका चाकर भए। एलिसा अहिले एलियाको विद्यार्थी बन्छन्। उसले एलियाको सेविकाई अगुवाई गर्न तालिम दिइनेछन्, जुन हामी बादमा वा पछिबाट देख्छौं। पहिलो राजा 20 अध्यायतिर पनि हामी प्रवेश गरौं। इसरायललाई आरामद्वारा आक्रमण गरिन्दछ। यो कुराको याद राखौं, यो घटना इसरायल राष्ट्र दुई भागमा विभाजन भएको समयमा स्थान लिएको थियो। 10 कुलहरूले इसरायलको नाम बोक्दछन्। दुवै दक्षिणी राज्य यहुदा र उत्तरी राज्य इसरायलका राजा त्यहाँका मानिसहरूको पटक पटकको पापको कारण परमेश्वरले शत्रुहरूलाई तिनीहरूमाथि आक्रमण गर्न अनुमति दिनुहुन्छ। तर पनि परमेश्वर कृपालु हुनुहुन्छ र तिनीहरूलाई पश्चाताप गर्ने र उहाँ कहाँ फर्किआउने मौका दिनुहुन्छ। यस अध्यायमा हामी देख्छौ परमेश्वरले शत्रुका असंख्य सैनिक शक्तिहरूमाथि तिनीहरूलाई विजय दिनुहुन्छ। पहिलो राजा 20 अध्यायको 1 पदमा भनिएको छ, अब आरामका राजा बेनहदतले आफ्ना सबै फौज जम्मा गरे। उसले 32 राजाहरू, उनीहरूका घोडहरू र घोडचढीहरू र रथहरू समेत साथमा लिएर माथि सामरियामा घेरा हालेर त्यसलाई आक्रमण गरे। परमेश्वर अहिले शत्रुहरूलाई बाहिरबाट आउन अनुमति दिइरहनु भएको छ। यस समयसम्म परमेश्वरले अनुमति दिनुभएको थिएन, तर हामीलाई भनिएको छ कि परमेश्वरले अहाबलाई पनि विजयको प्रतिज्ञा दिनुभयो। अगाडि हामी देख्छौ 13-14 पदमा, यसै बीचमा एउटा अगमवक्ता इसरायलका राजा अहाब कहाँ आएर घोषणा गरे, परमप्रभु यसो भन्नुहुन्छ, के तैले यो विशाल सेनालाई देख्दैछस्? आजै म त्यो तेरो हातमा सुम्पिदिनेछु र तैले म नै परमप्रभु हुँ भनी जानेछस्। अहाबले सोधे, तर त्यो कसले गर्छ त? अगमवक्ताले जवाब दिए, परमप्रभु यसो भन्नुहुन्छ, प्रान्तका सेनापतिहरूका अफिसरहरूले त्यो गर्नेछन्। तिनले सोधे, लड़ाई कसले शुरू गर्नेछ? अगमवक्ताले जवाब दिए, तपाईले। अमित्र, यस समयमा परमेश्वरले विजय दिने कुरा अहाबको विश्वासयोग्यताको आधारमा होइन, तर उहाँका जनहरूको परमेश्वरको आधारमा। परमेश्वरले यो अहाबलाई मन फिराउने मौका दिनुभयो र अहाबलाई विजयको प्रतिज्ञा गर्नुभयो र आरामीहरूमाथि महान विजय दिनुभयो। विश्व 21 पदमा भनिएको छ, र हरेकले आफ्नो आफ्नो विरोधीलाई मारे, त्यसो हुँदा अरामीहरू भागे र इसरायलीहरूले उनीहरूलाई खेदे, तर आरामका राजा बेन हदद घोड़ामा चढ़ेर आफ्नो केही घोड़चढ़ीहरूको साथमा उम्के। इसरायलका राजा अघि बढ़े र घोड़ाहरू र रथहरूलाई जिते र अरामीहरूको ठूलो नाश गरे। मित्र 22 पदमा हामी पढ्छौं, त्यसपछि ती अकम्बक्ता इसरायलका राजा कहाँ आएर तिनलाई भने, तपाईँको स्थान सुदृढ पारिराख्नुहोस् र के गर्नुपर्छ सो विचार गर्नुहोस्, किनभने आउँदो वसन्त ऋतुमा आरामका राजाले तपाईँलाई फेरि आक्रमण गर्नेछन्। परमेश्वर आहाबलाई भनिरहनु भएको छ, मैले तँलाई अहिले विजय दिए, तर त होसियार सावधान गर, फेरि बालको पूजामा फर्किन जा। मैले यो कुरा सिद्ध गरी देखाइसकेको छु कि म तिम्रो जीवित र सत्य परमेश्वर हो। आरामको राजा फेरि तेरो विरूद्धमा आउँदो वर्षमा आइरहेको छ। संघर्षको अन्त थिएन। बेन हदद फेरि इसरायललाई हराउन दोस्रो कोशिश गर्न गइरहेका थिए। 27 र 28 पदमा भनिएको छ, इसरायलीहरू पनि भेला भए र तिनीहरूलाई खाने सामग्री आदि दिएपछि तिनीहरू दलदल गरी उनीहरूसित भिड्नलाई निस्के। इसरायलीहरूले उनीहरूको विपरीत छाउनी बनाए। इसरायलीहरू बाख्राका दुई ससाना बगाल जस्तै थिए, तर आरामीहरू चाहिँ मैदानका चारैतिर फैलिएर बसे। 28 पदमा परमेश्वरका जन इसरायलका राजा कहाँ आएर तिनलाई भने, परमप्रभु यसो भन्नुहुन्छ, आरामीहरूले परमप्रभु त डाँडाका ईश्वर हुन्, बेसीका ईश्वर होइनन् भनी सम्झन्छन्। यसकारण म यस विशाल सेनालाई तेरो हातमा सुम्पिदिनेछु र तैले म नै परमप्रभु हुँ भनी जान्नेछस्। एकपल्ट फेरि परमेश्वरले आहाबलाई शत्रुहरूमाथि विजय दिनुभयो, तर अभाग्यवश आहाबले ठूलो गल्ती गरे बेन हदतको जीवनलाई केही नगरी बचाएकोमा। 34 पदमा भनिएको छ, यस प्रकार लेखिएको छ, बेन हदतले तिनलाई भने, मेरा पिताले तपाईँका पिताबाट लिएका सहरहरू म तपाईँलाई फिर्ता गरिदिनेछु, अनि मेरो पिताले सामरियामा गरे झैं तपाईँले पनि दमस्कसमा व्यापारका बजारहरू स्थापित गर्न सक्नुहुन्छ। आहाबले भने, सन्धि गरेर ती शर्तहरूमा म तिमीलाई छोडिदिनेछु। यसैले तिनले बेन हदतसँग एउटा सन्धि गरेर उसलाई छोडिदिए। आहाबलाई शत्रुको सर्वनाश गर्न भनिएको थियो, तर तिनले उहाँको आज्ञा पालन गरेनन्। मित्र, पापसँग कुनै सम्झौता हुन सक्दैन। परमेश्वर कहिले पनि त्यसको अनुमति दिनुहुन्न, तर आहाबले बिल्कुल त्यही गर्यो। 42 पदमा भनिएको छ, तिनले राजालाई भने, परमप्रभु यसो भन्नुहुन्छ, मैले मान निश्चय गरेको मानिसलाई तैले छोडिदिइस्, यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसको प्रजाको साटो तेरो प्रजा हुनेछ। मित्र, पापसँग कुनै सम्झौता हुन सक्दैन, यो कुराको ध्यान दिऊ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 6979 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।